تو جہاں میں ذکر حسین تیرا ہوتا نہیں نشان کوئی، تیرا ہوتا نہیں نشان کوئی، آنسوؤں میں ہے داستان کوئی، آنسوؤں میں ہے داستان کوئی، یوں ہی روتا ہے کب کہاں کوئی، یوں ہی روتا ہے کب کہاں کوئی، آنسوؤں میں داستان کوئی۔
محمد و آل محمد صلی اللہ
انہوں نے صرف یہ نہیں کہا کہ آؤ عزاداری کرو 17 رکعت نماز پڑھو اور گھر میں بیٹھو, ہم بھی شیعہ ہیں دوسرے بھی ہیں, نہیں, انہوں نے عمل کر کے بتایا کہ ہم کو آگے بڑھنا ہے. چوتھے امام کا ایک جملہ ہے, چوتھے امام یہ کہتے ہیں کہ جب امام زین العابدین علیہ السلام کے پاس مختار گئے تھے تو مختار سے انہوں نے کہا تھا کہ اگر ایسٹ سے ویسٹ تک کوئی بھی غلام بھی اگر ہماری ہم سے وہ کرتا ہے, ہم کو اذیت دیتا ہے, ہم کو تکلیف دیتا ہے, یا ہم کو قتل کرتا ہے, تو ہر شیعہ کی ذمہ داری ہے کہ اس سے انتقام لے. انتقام دنیا والوں سے لینا نہیں ہے, انتقام اگر کوئی ہم سے کوئی ہم کو کوئی پرابلم کرتا ہے, ہمارے پیسے کھاتا ہے, ہم اس سے انتقام لینا نہیں ہے, اس سے پروٹیسٹ ضرور کرنا ہے. اسلام کبھی بھی نہیں کہتا کہ اگر کوئی آپ کو مانتا ہے تو آپ گھر میں بیٹھ جاؤ, نو, آپ پروٹیسٹ ضرور کریں. اس کے بعد معصومین کے لیے اگر کوئی کر, مثال کے طور پہ کوئی ابن ملجم ہے, آپ کہتے میں ابن ملجم کو میں کیا کروں, آپ کا لازم ہے کہ آپ کا امام کا خاطر ہے آپ اس کو انتخاب دینا لازم ہے. مختار کا واقعہ کوئی سٹوری سمجھ کے آپ مت سنیں کہ ایک سٹوری تھی میں سنا رہا ہوں, نو, اس واقعے میں اس پورے انٹرگولیشن میں جو میسیجز ہے اس میسیجز کو لیں اور دل میں خواہش پیدا کریں کہ آج اس لیے کہ آج آپ جو مختار نے اس وقت کیا نا امام زمانہ آنے کے بعد, ہم سب کو وہی کرنا ہے, ہم سب کو لینا ہے. آپ یہ نہیں بول سکتے کہ میں دوسرے کام کرتا ہوں, ہمارا میں انتخاب نہیں دوں گا, نہیں, آپ پہ لازم ہے. جہاد اسلام میں ہے, فروع دین میں ہے جہاد. اور آپ یہ نہیں کر سکتے کہ معصومین کے اوپر کوئی آیا تو آپ پہ ذمہ داری ہے کہ آپ اس کے آگے بڑھے, ورنہ پھر زمانے کا امام آئے گا اور امام ضرور کرے گا ہم اپنے بامبے میں گھروں میں بڑھ جائیں گے, مولا آپ جا کے جنگ کریں ہم گھر میں بیٹھتے ہیں. یہ نہیں ہے اسلام. مختار نامے کا یہ مطلب نہیں, میں مختار نامہ اسی لیے پڑھ رہا ہوں کہ کم از کم ہمارے دلوں میں جذبہ ہے, ورنہ امام آنے کے بعد سب ہم گھر میں بیٹھیں گے, ہم اپنی نماز دیکھیں گے, ہم اپنی مسجد دیکھیں گے, اپنا امام بازار دیکھیں گے, اپنی فیملی کو دیکھیں گے, ہم آپ کے ساتھ جان نہیں دیں گے. یہ نہیں, یہ جان دینا. اس لیے کہ دعائے عہد آپ پڑھتے ہیں نا, دعائے لطفہ کے بعد جو دعائے عہد ہے امام زمانہ کی, اس میں کیا کہتے ہیں کہ ہم نیزہ لے کے اٹھیں گے, تلوار لے کے اٹھیں گے اور آپ کی مدد کریں گے, جہاد کریں گے آپ کے ساتھ, تو وہ لازم ہے. تو یہ امپورٹنٹ چیز ہے, بیسک چیز ہے مختار نامے کی, یہ جذبہ رکھنا لازم ہے. یہ نہیں بولتے کہ آپ بولا ہم کام جا کے لڑے, آپ لڑیے جا کے, آپ بدلا لیجیے, ہم نہیں لیں گے, نہیں, وہ شیعہ نہیں ہے. پھر اگر شیعہ یہ سمجھ رہا کہ میں جو کام کر رہا ہوں بہت اچھا کام کر رہا ہوں, میں کرنا نہیں ہے جہاد کرنا نہیں ہے, تو اس سے شیعہ آگے پروپوگیشن کیسا ہوگا, حق اور باطل میں فرق کیسے محسوس ہوگا. ایک چیز یاد رکھے, جب وقت پڑا نا تو بی بی فاطمہ بھی میدان میں آئے, اسلام میں جب وقت پڑا تو شہزادی کانہین بھی میدان میں آئے, اس کے بعد وقت پڑا تو بی بی فاطمہ دربار میں گئے اپنے پروٹیسٹ کرنے کے لیے. بی بی گھر میں بیٹھ سکتے تھے, نہیں میں تو پردے دار عورت ہوں, میں پردے میں رہوں گی, میں نہیں جاؤں گی, میرے شوہر کچھ بھی ظلم کرے, نہیں, اسلام نہیں ہے وہ. اسلام یہ ہے کہ بی بی شہزادی کونین کی زندگی بی بی فاطمہ سے بڑھ کر کوئی ہے, کوئی نہیں, سب سے بڑی ہستی بی بی فاطمہ کی, شہزادی کونین دربار میں. وقت پڑا اسلام کے اوپر, جب اسلام میں وقت پڑا تو بی بی پہلی مرتبہ موبائل میں باہر آئی, میدان میں آئے, میدان میں آ گئے, بی بی پورے حجاب میں آئے لیکن آئے میدان میں اسلام کو بچانے. اسی طرح آج بھی آپ کی بھی ذمہ داری ہے. مختار نامہ یوں بھر کے مت سنے, جب مختار نامہ مختار نے جو کام کیا, ورنہ مختار بھی ہم جیسا شیعہ تھا, جیسا آج ہم شیعہ ہے وہ مختار بھی وہی کام کر سکتا تھا, نہیں, مختار نے ریولٹ کیا تو امام نے مختار کو سینے سے لگایا. تو یہ جذبہ رکھنا لازم ہے آپ کو کہ جب وقت پڑے گا, ٹائم آئے گا تو ہم بھی آگے بڑھ کر مختار کی طرح جہاد کریں گے. سب پڑھے محمد کل بات یاد ہے پہنچی تھی کہ وہ ابن زیاد شام پہنچا اور اس نے مروان کے ہاتھ پہ بیٹھ کی, کل یہاں تک بات آئی تھی. مروان جو بنی امیہ ہی کا خاندان کرتا, سیم فیملی بنی امیہ خاندان فیملی, تو وہ گیا اور اس نے جا کے کہا کہ مروان سے کہ تو یزید کی ویڈیو سے شادی کر لے اور پھر اور میں تیرے ہاتھ پہ بیٹھ کرتا ہوں, اور اس نے بیٹھ کر لی. بیٹھ کرنے کے بعد اب مروان یزید کے بعد حاکم بن گیا, خالد راز لیکن 40 ڈیز تک رہا تھا خالد جو بیٹا, معاویہ ابن یزید اس نے حکومت کو ایکسپٹ ہی نہیں کیا, مروان جو ہے حاکم بن گیا. جب مروان حاکم بنا تو اب اس کے بعد ابن زیاد نے کہا کہ میں نے تجھے حاکم بنایا, آپ دیکھیں اب حالات دیکھو کیسے ہو. ابن زیاد نے کہا میں نے پیسے دیا نا, میں نے تجھے خلیفہ بنایا, اب تو مجھے ایک بہت بڑی فوج دے, मैं जाकर सुलेमान का जो खतरा था, सुलेमान ने छोड़ दिया था, सुलेमान तो तैयार थे, कहा मैं सबसे पहले जाकर सुलेमान के खजाई को खत्म करूंगा। तो मरवा ने पूछा कितनी फौज चाहिए, तो कहा 1.5 लाख चाहिए। उस जमाने की आबादी देखें, और लड़की से रहा 10,000, सुलेमान के पास 10,000 की आदमी, और मरवान इब्ने ज़ियाद कहता है 1.5 लाख की फौज लगा। किससे लेता है 1.5 लाख की फौज? मरवान से। सीरिया से 150,000 की आर्मी को देके ये चला। कहां चला? नूरुल ऐन एक जगह है, इस जंग को नूरुल ऐन के नाम से जानी जाती है, जो तारीख में हिस्ट्री में नूरुल ऐन के नाम से जाना। वहां पे ये पहुंचा 1.5 लाख आदमी के साथ। यहां पे सुलेमान खजाई 10,000 आदमी है। आप देखेंगे कोई जिहाद करता है तो कितना अजर मिलता है। अब सुलेमान का आलम यह था कि सुलेमान तो रेडी है मरने के लिए, शहीद होने के लिए। सुलेमान के साथ जितने थे वो लोग जिंदा रहना नहीं चाहते थे, वो लोग खूने हुसैन का बदला लेना चाहते थे। सुलेमान ने साफ कह दिया था कि हम जिंदगी नहीं चाहेंगे, हमको कोई लाइफ नहीं चाहिए, हमको मरना है। तो आलम यह था, ये लोग इस तरह से ये जंग भी 9 दिन तक चली, 1.5 लाख आर्मी और इधर सिर्फ 10,000, कोई कंपैरिजन ही नहीं है 10,000 versus 150,000। लेकिन उसके बाद भी इन लोगों ने वो जिहाद किया, कि रिवायत में है कि 80,000 इब्ने ज़ियाद का लश्कर खत्म हुआ। 80,000, सुनना आसान है 80,000, 80,000 से ये 10,000 मुकाबला कर रहे थे। 9 दिन तक जंग चलती रही, 9 डेज तक। अच्छा, मुख्तार अभी दर्द नहीं है, सिर्फ सुलेमान बदला ले रहे। ये सुलेमान का एज है 93 ईयर्स, ये कमांडर इनका बेटा है। 80,000 इब्ने ज़ियाद के खत्म हुए, लड़ते रहे उसको एक स्टेज ऐसा आया कि 1,20,000 को इन लोगों ने मारा। रिवायतों में है कि जैसा शेर बकरों पे हमला करता है उसी तरह ये लोग भी, जब बकरे जब 100-200 का मन आते हैं लोग ग्रुप में, तो जब शेर हमला करता है तो पूरे सब फैलते हैं। तो सुलेमान के लश्कर ने इस तरह उनको मारा, इस तरह मारा कि 1,20,000 इब्ने ज़ियाद की फौज खत्म हुई। लास्ट डे आ गया, सुलेमान के पास सिर्फ 9 आदमी बच गए, सब चली गए 10,000, 9 आदमी थे, और ये सब जख्मों से चूर हो गए, हर तरफ जख्म लगे। शाम का वक्त आ गया, जंग रुक गई। अब दूसरे दिन जंग होने वाली है। रात में सुलेमान ने ख्वाब देखा, ख्वाब क्या देखा कि एक बीवी आई है, दो बीवियां, दो खवातीन है मुकम्मल पर्दे में। एक आई खरीब में आके कहा कि सुलेमान घबरा और ख्वाब में देख रहे, और उनके हाथ में एक बर्तन है, बर्तन में पानी है। आगे कहती है कि सुलेमान तू घबरा मत, मैं तेरे रसूल की बीवी खतीजा हूं और ये मेरी बेटी फातिमा है। आप देखेंगे रिकार्ड देख रहे हैं उनको। उसके बाद बीवी का जुमला है, बीवी खतीजा की, कि सुलेमान हम तेरे अमल से राजी हैं, तूने हमारे दिल को सुकून पहुंचाया। बीवी खतीजा कह रही, तूने हमारे दिल को सुकून पहुंचाया, तेरे अमल से हम राजी हैं, और तू बहुत जल्दी अपने साथियों के साथ हमारे पास आएगा। लेकिन इस पानी को ले ले और लेके अपने जो जख्म है तेरे ऊपर, वो जख्म पे पानी छिड़क, तेरे जख्म सही हो जाएंगे, तेरे साथियों के जख्म पे पानी डाल। इन्होंने ख्वाब देखा, ख्वाब से बेदार हुए, देखा तो बर्तन बाजू रखा हुआ। अब क्या था, अब तो सनत मिल गई, अब तो जवानी वापस आ गई थी उनकी, जब बीवी खदीजा ने ये ख्वाब देखा और पानी को देखा। ये कभी मौजूदा है सुलेमान का। अब ये आलम था कि रिवायतों में है कि जैसे कोई जवान 20-25 साल का जवान हो जाते ना, उस तरह से ये लोग यंग हो गए थे, खुशी के मारे। सुबह में उठकर सुलेमान ने पानी अपने जिस्म पे छिड़का, उनके जख्म भर गए, साथियों के जिस्म पे डाला, पूरे सही हो गए। सिर्फ नौ आदमी है, उधर अभी भी 30,000 या 40,000 का लश्कर है। रिवायत में है कि ये 9 आदमियों ने 18,000 को मारा उस दिन, मारते मारते आखिर में सुलेमान की शहादत हो गई। ये सुलेमान जब इब्ने ज़ियाद अभी साथी है आर्मी में, वो अपने आर्मी को आगे बढ़ा रहा है, लेकिन सुलेमान की वहां शहादत होती है। पहला रिवोल्यूशन जो इस्लाम में आया वाक़े करबला के बाद, वो सुलेमान ने खदाई का था। सल्ला पढ़े मोहम्मद, आवाज बोलो सुलेमान की मग़फ़िरत। इधर मरवान हाकिम है पूरे मुसलमानों, लेकिन उस वक्त थोड़े छोटे छोटे जगहों पर रिवोल्ट हुए थे। मक्के का हाकिम इब्ने ज़ुबैर का, तला ज़ुबैर का बेटा, उसकी हुकूमत कूफे तक आ गई थी, कूफे में अब मरवान की हुकूमत नहीं थी। और इधर मुख्तार इब्ने ज़ियाद ने भेज दिया था, इसलिए मुख्तार जो है तैफ में थे, इनको अभी तक परमिशन नहीं मिला था मुख्तार को, कहीं का परमिशन नहीं मिला था जिहाद करने का। मुख्तार ये कह रहे थे कि मैं उस वक्त लड़ूंगा कि जब मुझे इमाम से परमिशन मिलेगा एंड मैं आर्मी को, बिग आर्मी को जमा करके मरवान के खिलाफ और अब्दुल मलिक के खिलाफ जाऊंगा। सुलेमान ये कह रहे थे कि नहीं, मुझे हमको जिंदा ही नहीं रहना है, हमको खून हसन का बदला लेना, इसलिए सुलेमान का रेवोल्यूशन खत्म हुआ। अभी तक ताइफ में यह हालत थी कि मुख्तार के बारे में यह, एक साल तक मुख्तार ताइफ में है, सुबह में रोजा रखते थे, शाम में इबादत करते थे और इंतजार करते रहे कि वो वक्त आए कि मैं खातिलाने हुसैन से बदला लूं। एक दिन मुख्तार अपने साथियों के साथ बैठे हुए थे ग्रुप में, एक शख्स आया उस ग्रुप में, आगे कहने लगा इसमें मुख्तार कौन है? मुख्तार ने कहा मैं मुख्तार हूं। उसने एक पैकेट निकाला, बड़ा रजिस्टर था, उसको हटा के कुछ पेजेस को हटाया, फिर कोई चीज को हटा के एक इतना बड़ा एक डॉक्यूमेंट था वो निकालता है, निकाल के कहता है मुख्तार ये रसूलुल्लाह का खत है, लेटर है जो तेरे नाम पे। तो मुख्तार ने कहा कि मेरे नाम पे रसूल ने खत दिया तू? इसने कहा कि मैं सच कह रहा हूं और उसके बाद मैं कुरान की कसम खा के कह रहा हूं कि ये खत रसूल का है। मुख्तार ने खत को लिया, लेकर सर पे रखा, आंखों को लगाया, चूमा, चूमने के बाद अब जो उसमें लिखा हुआ था आप देखें कि रसूल का जुमला है कि यह है मुख्तार तू हमारे दिलों को सुकून पहुंचाने वाला है, तू घबराना नहीं, तेरी जिंदगी चलेगी और तू जब तक उस वक्त तक नहीं मरेगा जब तक मेरे हुसैन के खातिरों से बदला ना लेगा। अब क्या था, मुख्तार को रसूल की सनद मिल गई। रिवायतों में है कि मुख्तार की जवानी वापस आई, मुख्तार के हौसला वापस आया, मुख्तार के जो अंदर जो जज्बा था ना वो जज्बा वापस आया। अब मुख्तार वहां से निकल के आप मोहम्मद हनफिया के पास थे, पहली मरतबा मोहम्मद हनफिया से और मुख्तार से मुलाकात की। मोहम्मद हनफिया इमाम हुसैन के छोटे भाई हैं, चौथे इमाम के चचा हैं। पहुंचे वहां पर, मोहम्मद हनफिया को इमाम हुसैन का पुरसा दिया, पुरसा देकर कहा कि आका मुझे आप अपने हमारे इमाम के पास लेके जाके मुझे परमिशन दे दें। मोहम्मद रसूल का खत दिया, मैंने रसूल का खत पढ़ते मोहम्मद हनफिया रोते ये लेके। अच्छा देखिए मैं जो पढ़ रहा ना 90 बुक्स है, 90 मुख्तार नामे, अगर आप खाली एक मुख्तार नामे की किताब आपको मार्केट में मिलेगी 300-400-500 एक बुक में जितनी, उस बुक में पूरे वाकयात नहीं, वो एक मजलिस टाइप उन्होंने कर दिया, पर डिटेल नहीं। मैं डिफरेंट मिसाल के तौर पर बिहार और अंदर अलामत मैं इसलिए क्लियर करना चाहता हूं कि अब आइंदा कल और परसों की जो तकरीरें हैं वो और इंपॉर्टेंट, जिसमें शिमेर को कैसा मारा, उमर साहब को कैसा मारा या इब्ने ज़ियाद कैसा वाचिल है जनाब, दो दिन में इंशाल्लाह कोशिश करके कुछ ना कुछ तो बताऊंगा। तो मुख्तारनामे का जो एक्चुअल एक बुक है मुख्तारनामे के नाम से आपको मार्केट में मिलेगी, इंग्लिश में भी है उर्दू में भी, लेकिन वो डिटेल में नहीं है, ब्रीफ है। मैं जो पढ़ रहा हूं ना 90 बुक्स है मुख्तार के ऊपर, डिफरेंट उलमा ने, मिसाल के तौर पर बिहार में 2 हदीस है, मिसाल दे रहा हूं, हयातुल खुलूद में 3 हदीस है, इसी तरह मुख्तलिफ किताबों से लेके पढ़ रहा हूं मैं कोई एक किताब से नहीं पढ़ रहा। लेकिन अगर कोई रेफरेंस मुझसे चाहता है, कोई जानना चाहता है कि किस किताब में है, इसलिए कि आगे आज की मजलिस में 2 वाकयात आएंगे, अगर कोई रेफरेंस चाहता है तो डेफिनेटली आई कैन गिव यू, मेरा ईमेल ले सकते हैं, मेरा फोन है यहाँ पे, फोन पे मुझसे कॉन्टेक्ट कर सकते हैं इफ आई एम नॉट इन बॉम्बे। लेकिन आप खाली एक किताब लेके, हमारा लिटरेचर जो है ना शियत का लिटरेचर सबसे ज्यादा जो इस्लाम में है ना, जितने मजहब है इस्लाम में, आप 6 इमाम वाले बोरी मजहब ले लें या आगा खानी ले लें या अहले सुन्नत के जो मजहब है सब ले, जितने मजहब इस्लाम है उन सब मजहब में सबसे ज्यादा लिटरेचर हमारे पास है। इतना लिटरेचर किसी मजहब में नहीं, मैं बड़े उससे बोल रहा हूँ कि किसी मजहब में, इसलिए कि हमारे पास मुख्तलिफ उलमा ने इतना लिखा कि आप तसव्वुर नहीं कर सकते कि मार्केट में कितना हमारा लिटरेचर। आप हमारी किताबें उठा के देख लें, दूसरी किताबें देख लें, है ही नहीं पूरा। अब जैसे बोरी मजहब है, इनका बाद में बात आई तो बोल रहा रोक के, इनका जो लिटरेचर है वो एक किताब का है, एक किताब पे पूरा मजहब इनका डिपेंड करता, आगा खानी का मजहब है, एक बुक है, एक बुक पे पूरा उनका रिलीजन है। तो मतलब इन लोग है या अहले सुन्नत है, अहले सुन्नत की बड़े 4 किताबें, सही बुखारी सबसे बड़ी किताब है, कितने हदीस है उसमें, 8000 के करीब, नॉट मोर देन 8000। इतनी बड़ी किताब, इतनी बड़ी किताब कि आज कुरान के बाद अहले सुन्नत के नजदीक सबसे बड़ी किताब सही बुखारी है। सही बुखारी को लेकर सरबरस है वो लोग, मतलब इतनी उनके लिए इतनी मोतबरिक किताब है। उसके बाद यह सही मुस्लिम है, सही मुस्लिम उनकी मशहूर किताब है, साय सिद्धा है, 6 किताबें हैं उनकी। तो ये जो बुक्स है ना, ये बुक्स में 2000, 4000, 5000, 6000 ऐसे हदीस है आपको मालूम। अब बात आइए तो सुन ले कि सही बुखारी में 8000 हदीस है, सिर्फ 8000। और इस सही बुखारी का लिखने वाला जो बुखारी था, अब्दुल्ला बुखारी, ये ईरान का था, इसको जो पीरियड मिला वो बड़ा आराम का पीरियड मिला, उसमें कोई प्रॉब्लम नहीं था। जो भी हदीस लिखता ना, तो कोई आके गवर्नमेंट का आदमी आके उसको नहीं बोलता कि तू क्यों लिख रहा, हम तुम्हें मार देंगे, या जो जैसा चाहे इन्होंने लिखा, कोई प्रॉब्लम नहीं था, एटमॉस्फेयर अच्छा था, घर बैठ कर लिख रहे थे। तो एक मुसलमानों की एक सही बुखारी और मुस्लिम साय सिद्धा, ये पूरे किताबें अगर जमा करें 8,500, 10,000 या 12,000 हदीसें हो गए। मैं एक एग्जाम्पल देता हूँ कि 12,000 पूरे उलमा ने 12,000 हदीस को सेंस को जमा किया। हमारा एक आलिम मोहम्मद इब्ने याकूब अल-कुलैनी, जिसका पीरियड जो है जुल्म का पीरियड था, उनको एक हदीस लेने के लिए 1,000 किलोमीटर ट्रैवल करना पड़ता था। 1,000 किलोमीटर आज की ट्रैवलिंग नहीं है, आज की ट्रैवलिंग में 1 घंटे में आप 1,000 किलोमीटर ट्रैवल करेंगे। उस जमाने में जो ट्रैवल करते थे 1,000 किलोमीटर, तो इसका मतलब यह है कि कम से कम 8 दिन, 10 दिन, 15 दिन, 3 वीक, 4 वीक लगते थे कारवां में जाना। एक हदीस को लेने वो 1,000 किलोमीटर ट्रैवल करते थे। और उन्होंने 18 ईयर्स में हमारा एक आलिम, एक किताब, सिर्फ एक किताब, उन्होंने 200 किताबें लिखी, लेकिन मैं एक किताब का रेफरेंस दे रहा हूँ, सिर्फ वन बुक हमारी जो है याकूब अल-कुलैनी की मशहूर किताब उसूल काफी। उसूल काफी में हमारा एक आलिम 18 साल में, 18 ईयर्स में 16,000 हदीसों को जमा किया, इनके पूरे आलिम मिलकर 8,000 में जमा नहीं करे। ये फर्क है। तो ये देखें काम, कंट्रीब्यूशन देखें, हमारे पास लिटरेचर बता रहा हूँ, खाली एक उसूल काफी नहीं है, उसूल फुरूए काफी है। उन्होंने 200 बुक्स लिखे। वैसे हमारी जो किताब है अल्लामा मजलिसी की मशहूर किताब बिहारुल अनवार, उसका इंग्लिश में ट्रांसलेशन हुआ, रिज्यूमे में बाहर बट रहे, मेरी ख्वाहिश है आप लोग खरीदो, चीप रेट में मिल रहे वहां पे, मुझे लाके उन्होंने दिया था और कहा था कि आप जरा उसके मजलिस में ऐलान कर ले, मैं भूल गया। जब बात आई है तो सुन ले, दो किताबों का मेरे ख्याल से 23 या 24 जो वॉल्यूम है उसका जो है इंग्लिश में ट्रांसलेशन हुआ, और बहुत सस्ती है, 100-200 रुपए में, पता नहीं कितने में, लेकिन आप जरूर खरीदें। वहां पे जो है इंग्लिश के बुक्स बाहर रिजी कॉलेज के बाहर बिक रहे। बिहार अनवर, बिहार अनवर क्या है? बिहार अनवर के बारे में दूसरे लोग ये कहते हैं कि ये इंसाइक्लोपीडिया ऑफ शियाइज्म, ये हमारी हमारी रिलीजन की इंसाइक्लोपीडिया है। बिहार किसने लिखी? अल्लामा मजलिसी ने लिखी। कितने वॉल्यूम्स है? 110 वॉल्यूम्स है, 110 वॉल्यूम्स है बिहार के। अरबी की किताब है लेकिन इंग्लिश में उसने काफी उसमें ट्रांसलेशन हुए, उर्दू में काफी हुए। इंग्लिश की तो आपको मार्केट में सब बॉम्बे में अवेलेबल है, बेहतरीन उसमें हदीस है। बिहार और अनवार इंसाइक्लोपीडिया ऑफ शियाइज्म, एक आलिम लिखता है अल्लामा मजलिसी। तो हमारे पास जितना लिटरेचर है ना वो किसी के पास नहीं है। तो मैं लिटरेचर पर जब बात आई थी उसमें मैं कह रहा हूँ, मैं जो रेफरेंसेस की मुख्ता ना पूरा पढ़ रहा हूँ ना, वो 90 बुक्स से मैंने रेफर किया है। 90 बुक्स से मुख्तलिफ पॉइंट्स लेके मैंने मुख्तारनामे को तैयार किया। कोई मैं स्टोरी नहीं सुना रहा कि आपको स्टोरी सुनाओ मुहर्रम में यहाँ पे और चले जाओ, नो। मुख्तारनामे का मतलब ही है कि जब कोई भी मुख्तारनामा सुने तो हमारे दिल में वो जज्बा पैदा हो, विश पैदा हो कि वी हैव टू डू समथिंग, वी विल डू इट, वी विल। ये आपके पास फिक्र रहना कि जब इंशाल्लाह आपका ये जज्बा बढ़ेगा तो इमाम आएंगे तो फिर आपको उठाएंगे और आप नुसरत करेंगे। उस वक्त ये नहीं बोलना, दिल में ख्वाहिश करो, उस वक्त ये नहीं बोलना कि मौला मैं आके अपनी जान नहीं दूंगा, मैं आके आपकी आर्मी को ज्वाइन नहीं करूंगा, आई एम गोइंग टू सिट इन बॉम्बे ओनली। नहीं, अगर बॉम्बे में रहना है और इमाम की मदद नहीं करना है तो बिलीव मी इमाम आएंगे और चले जाएंगे तो फिर हमारी जन्नत की कोई गारंटी नहीं है, इबादतों की कोई गारंटी नहीं है। अगर इंसान सेहत के साथ है, इंसान सही है और इमाम बुलाए और हम बोल दें कि नहीं मैं तो अपने बॉम्बे में बैठूंगा, कारोबार देखूंगा, बिजनेस देखूंगा, फैमिली को देखूंगा, नो। जिसने ये कहा फिर वो इमाम के साथ नहीं होगा, फिर इमाम के साथ नहीं होगा तो फिर शिफात नहीं होगी, फिर इबादतों के साथ कोई जन्नत में नहीं जाएगा। इसीलिए ज्यादात वारिसा में जो आप कहते ना भैया दुनी, इसका पूरा अमल ही जामा या मुख्तार ने किया या सुलेमान ने किया। और हमारी जिम्मेदारी 21st सेंचुरी में यह है कि व्हेनेवर इमाम कम हम उतना ही तैयार करें बने, अपने आप को वैसे सोल्जर बनाए कि इमाम की मदद करें जाकर, अगर मदद करेंगे, उनकी हेल्प करेंगे और जान देंगे तो फिर जन्नत हम पर वाजिब होगी। सल्लल्लाहु अलैहि मोहम्मद वाले। इधर मुख्तार जो है लेटर लेके चौथे इमाम के पास आते हैं मदीना, किसके साथ आते हैं? मोहम्मद हनफिया के साथ, जो इमाम हुसैन के छोटे भाई। लेटर लेकर आए, चौथे इमाम के घर पहुंचे, चौथे इमाम ने अपने नाना के अपने जज के लेटर को देखा, रोए, आंखों से लगाया। इमाम ने डायरेक्ट परमिशन नहीं दिया इनको, सुलेमान मुख्तार को डायरेक्ट, इसलिए हालात खराब थे। इमाम ने यह कहा कि मुख्तार मेरे जो चचा हैं मोहम्मद हनफिया, मैंने इनको अपना वकील बनाया, तुम इनसे बात करो इस अमल में। इस तरह से इमाम खबर कर, क्यों? इमाम की दूसरी जिम्मेदारी थी, अगर इमाम रिवोल्ट कर दे, उसूलन रिवोल्ट किसको करना था, इंतजाम किसको देना था? बेटे को लेना था, चौथे इमाम को लेना था, मुख्तार को लेना नहीं था। असल बाप का खून का बदला चौथे इमाम को लेना था, लेकिन उस वक्त इमाम की मसले थी। अगर इमाम रिवोल्ट करते, इमाम बदला लेते, तो इमामत खत्म होती, हो जाता इमाम शहीद हो जाते, तो जो इमामत का सिलसिला है वो खत्म होता। शियत को मजबूत करना है, वाकई करबला के बाद शियत पूरी सेकेंड हो गई, फिर फैल गई थी, कोई मदर से दूर हो गए, कोई इधर हो गए, मतलब बड़े प्रॉब्लम्स आ गए थे इस्लाम में। तो चौथे इमाम ने, और हुकूमत ये जारी थी कि इमाम रिवोल्ट करे या इमाम आगे मैदान में आए तो इमाम को शहीद करके हमेशा हमेशा के लिए इमामत खत्म हो जाती। तो इमाम खामोश बैठे रहे, खामोश बैठ के क्या किया इमाम, इमाम ने शियत को मजबूत किया, इमाम ने शियत का प्रोपोगेशन कैसे किया, दुआओं के जरिए। चौहदे इमाम की पूरी लाइफ सही पे, आप सही पे कामिला, जिसको जबूर इस्लाम कहते हैं, इतनी अजीब किताब आपके सामने, सही पे कामिला इंग्लिश में भी आप पढ़ सकते हैं, सही पे कामिला इमाम ने जमा किया। उसके बाद इमाम ने आजादारी को आगे बढ़ाया, इमाम ने इमाम हुसैन के मैसेज को, अपने बाबा के पैगाम को प्रोपोगेट किया। तो इमाम ये काम कर रहे थे, लेकिन बदले का काम, रिवोल्यूशन का काम, इंतकाम का काम इमाम ने अपने चचा मोहम्मद हनफिया को लिया, कहा कि मुख्तार तुम इनसे लो, इनसे परमिशन ले लो। अब वहां से परमिशन लेकर जब चौथे इमाम से भी परमिशन मिल गया, रसूलुल्लाह का लेटर भी मुख्तार के पास आ गया। अब मुख्तार का क्या था, मुख्तार का आलम यह था, उनका यकीन, उनका विलीन मेराज पे चला गया। बोलते कि अब तक मुझे कोई फिक्र ही नहीं है, रसूल ने कहा, मेरे मौला ने कहा कि मैं उन्हें हुसैन का बदला लूंगा। अब ये वहां से चले सीधा करबला, पहली मरतबा मुख्तार वाकई करबला के पास ज्यारत को गया, करबला मौला पहुंचे। अब वो करबला तो आज का करबला तो नहीं है, आज करबला में बिल्डिंग है, रोजा बना हुआ है, रोशनी है, एक हसीन और खूबसूरत शहर है मौला इमाम हुसैन का, अल्लाह हमको फिर ज्यारत नसीब करे इंशाअल्लाह। आज जब जाहिर करबला जाता तो इमाम हुसैन का बहुत बड़ा शानदार रोजा है। उस वक्त क्या था, कुछ नहीं था, मैदान करबला में कुछ नहीं, चंद खबरें थी बस, ना कोई रोशनी थी, ना कोई साया था, करबला के मैदान में चंद बिगड़ी हुई खबरें थी, इमाम हुसैन की जी शोदाय करबला की, जनाब अब्बास की, हबीब की। बस रिवायत में है कि मुख्तार जाके इतना रोया, इतना रोया, इतना रोया, दो दिन रो के खबर हुसैन, और रियल खाके शिफा थी, खबर हुसैन पे हाथ रख के बोले कि मौला अगर मैं जिंदा रहता, मैं जेल में नहीं रहता, तो मैं शबे आशूर जो आप लिस्ट बनाए थे उस लिस्ट में मेरा नाम रहता, लेकिन आज मैं आपकी खबर पे खत्म, मुख्तार के जुमले देखे, मैं आपकी खबर पे खत्म खाता हूं, मैं प्रॉमिस करता हूं कि आज के आपके खून की प्रॉमिस करता हूं कि आज के बाद मैं कोई अच्छा खाना नहीं खाऊंगा, ये हवा मेरे लिए हराम हो गई। मेरे दोस्त पे उनके रिदा थी, दो अरब में सब वो डालते थे रिदा, कहा कि मैं उस वक्त तक ये रिदा को हटाऊंगा नहीं जब तक आपके खातिलों से चुन चुन के बदला ना दो। उसके बाद कहा कि मौला मैं अपनी औलाद के करीब नहीं जाऊंगा, मैं नरम बिस्तर पे नहीं सोऊंगा उस वक्त तक जब तक मैं आपके खातिलों से बदला ना दूं। उसके बाद वहां से खत्म खाके मुख्तार दो दिन तक रोया, रोके उठा, बिल्कुल अकेला है मुख्तार। अब मुख्तार का आलम यह था कि जिसको बोलते मस्त हो जाए, वो आलम थी कि इतना यकीन आ गया था कि रसूल की भी सनद मिल गई, मौला अली की भी सनद मिल गई, अब मुझे कोई नहीं बिगाड़ सकता, अब मेरी मौत नहीं आ सकती जब तक मैं खून हुसैन का बदला न लूं। ये कहता हुआ खुशी के आलम में अपने घोड़े पे जा रहा था, तो और एक साथी उनके साथ चल रहा था। मुख्तार जवाब से कहने लगा कि मैं एक एक से बदला लूंगा, एक एक से बदला लूंगा। तो ये जो था ये दुश्मन का साथी, उसने कहा मुख्तार तू किससे बदला लेगा, تو کہا میں خون حسین کا لگا لوں گا, قافلہ میں حسین کو چن چن کے ماروں گا. تو اس وقت اس نے کہا مختار, اب آپ دیکھیں اس کے کیسے جملے, اس نے فرق کیا مختار تو کل تک قیدی تھا, ایک پرزنر تھا تو کل تک, تو تو بالکل اکیلا ہے, تو کیا بدلا لے گا؟ تو مختار نے کہا سن, قیدی تھا اب نہیں, اب میں آزاد ہوں, اب میرے ساتھ رسول کا سند ہے. آج آپ دیکھیں کبھی آج آج بھی ایگزیکٹلی یہی ہوتا ہے, کوئی ہماری کمیونٹی میں کوئی کام کرنے کے لیے کوئی اٹھا, بچہ اٹھا, کوئی نوجوان اٹھا, کوئی ضعیف اٹھا, لوگ کہتے ہیں تم کیا کرو گے, تم تو بالکل اکیلے ہو, تم اب تم کیا کر سکتے. یہ کبھی مت بولو کسی کو کہ تم کیا کر سکتے, تم اکیلے ہو. نو, اگر کوئی اچھا کام کرتا ہے نا تو اس کو سپورٹ کرو, پروموٹ کرو, ہیلپ کرو, مورل سپورٹ کرو, اس کو کنڈم مت کرو, اس کے مورل کو نیچے دباؤ مت, بلکہ اس کو سپورٹ کرو کہ یس یو کین ڈو اٹ. ایسا بولو, بولو کہ آئی وانٹ, آئی ول ہیلپ یو, میں ہیلپ کر سکتا ہوں مگر, لیکن کسی کو ایسا دباؤ مت. اس سے بھی اس نے دیکھا مختار وہاں سے نکل کر سیدھا کوفہ آیا, کوفے میں ہنگامہ مچ گیا, مختار آ گئے, مختار آ گئے, اس لیے کہ ابن زیاد نے نکال دیا تھا. اس کے بعد پہلی مرتبہ آیا, سکس ایئرس بعد مختار پڑھ کے کوفے آیا. کوفہ گڑھ ہے, کوفہ وہ جگہ ہے کہ جہاں شمر بھی موجود ہے, ہرمٹا بھی موجود ہے, عمر سعد بھی موجود ہے, خوری بھی موجود ہے, سنان بھی موجود ہے, طفیل بھی موجود ہے. یہ بڑے بڑے جو جنہوں نے ظلم عظیم کیا کربلا, عمر سعد سے لے کے پورے جو ظالمین تھے وہ کوفے میں رہتے تھے, کوفے والے تھے, خوری سب موجود ہے. اور مختار جب پہنچا تو پورے کوفے میں جو امام کے چاہنے والے جو زندان میں تھے 5,900, وہ لوگ جو باہر ہیں ان سب کو پتہ چلا کہ مختار کوفے میں آیا. پورے کوفے میں ہنگامہ مچا کہ مختار آ گیا, مختار آ گیا. کچھ لوگ کہنے لگے کہ ابن زیاد نے تو اس کو وطن سے کوفے سے باہر کر دیا تھا, یہ کیسا آ گیا ہوا. تو مختار کا چاہنے والا تھا, اس نے آگے بڑھ کے کہا سن, آج نہ ابن زیاد ہے نہ آج مختار زندان میں قیدی ہے, آج مختار آزاد ہے. مختار سیدھا چلا اپنے گھر آیا, اپنے گھر آیا تو کیا, کون سے گھر کو آیا, جس آپ کو میری سیکنڈ مجلس یاد ہے جو میں نے کہا تھا کہ جب مختار باہر گئے تھے آرمی کو لانے کے لیے تو مسلم ابن عقیل کو اپنے گھر میں چھوڑ کے گئے, اسی گھر میں مختار آئے. روایت میں کہ گھر میں انٹر ہوئے اینڈ ہی اسٹارٹڈ کرائنگ, جناب مسلم کو یاد کر کے رونے لگے, رونے لگے, رونے لگے. سب لوگ جو زندانوں سے 5,900 اور دوسرے جو لوگ تھے وہ لوگ سب آ کے مختار سے کہا کہ ہم آپ کی ہیلپ کریں گے, آپ جو ہے آپ ریوارڈ کریں, ہم آپ کے ہاتھ پہ بیعت کرتے ہیں. مختار نے کہا کہ صبر کرو, آرمی کو جمع کرو, ہتھیار کو جمع کرو, آرمس کو جمع کلیکٹ کرو, اور ابھی گھروں میں رہو, اب خالی باہر جا کے لوگوں کو بلاؤ. پھر مختار نے کیا کیا, لیٹر لکھنا شروع کیے, قریب میں جو چھوٹے چھوٹے ٹرائبس تھے ان کو انوائٹ کیا کہ دیکھو تم کو آنا ہے, ہم کو ریوارڈ کرنا ہے, خاطرہ نے حسین سے بدلہ لینا ہے. مختار ادھر تیاری کر رہا ہے, ادھر شمر, عمر سعد, خولی, سنان, طفیل, یہ لوگوں نے کہا یہ تو ہمارے اوپر آ گیا, مختار آ گیا, اب تو اگر مختار کی حکومت ہو گئی وہ تو چن چن کے بدلہ لے گا, وہ تو کھلم کھلا بولتا ہے کہ میں خاطرہ نے حسین سے بدلہ لوں گا. تو یہ جو دشمن دے کر والا ہے, ان لوگوں نے لیٹر لکھا ابن زبیر, ابن زبیر زبیر کا بیٹا مکے کا گورنر تھا, کہ یہاں پہ مختار واپس آیا ہے اور وہ آ کر خون حسین کا بدلہ لینا چاہتا ہے, تو فوراً مختار کا کام کر دے. ادھر کیا ہوا, اس نے یہاں پہ جو گورنر تھا ابراہیم جو ابن زبیر کی طرف سے تھا, اس نے ایک آرمی کو بھیجا 5,000 کی, بھیج کے مختار کو پھر اریسٹ کر دیا, پھر اس نے اریسٹ کر دیا. جب اریسٹ کیا, آج کوفہ وہ نہیں, آج کوفہ بدل گیا. آج جب اریسٹ کیا تو نوجوان ینگسٹر جتنے تھے وہ تلوار لے کے آگے بڑھے. تو مختار نے کہا ابھی تلوار مت نکالو, ڈونٹ وری, میں چھوڑ جاؤں گا, اور ابھی ریوارڈ مت کرو جب تک میں حکم نہ دوں. اس لیے کہ مختار کو اب یہ یقین ہے کہ مجھے موت نہیں آئے گی. اصل بات یہ تھی کہ مختار کو یہ یقین تھا کہ مجھے اب موت آئے گی نہیں, اس لیے نہیں آئے گی کہ میں جب تک خون حسین کا بدلہ نہیں لوں گا مجھے موت نہیں آئے گی. رسول اللہ نے کہہ دیا, مولا علی نے کہہ دیا, بس ٹھیک ہے. اب مختار وہاں ابن زبیر کے پاس جاتا ہے, یہاں تک بات چلی, اب میں آپ کو شام لے کے جاتا ہوں, سیریا تھوڑی دیر کے لیے ہم سیریا جاتے ہیں, آپ میرے ساتھ چلیں تو آپ کو بھی اندازہ ہوگا کہ ادھر ادھر جانے سے مزہ کتنا آتا ہے. جب دشمنان دین قتل ہو رہے نا تو اس میں ہم کتنا انجوائے کرتے ہیں, جیسا امام کے دل کو سکون پہنچا نا ویسے ہمارے دل کو بھی سکون پہنچتا جب ہم سنتے ہیں یہ بات. ایک سال بات پڑھیں محمد, ایک اور پڑھ لیں بابا دے والا ادھر شام میں کیا ہو رہا تھا مروان ہاکی میں مروان کی جو اب وائف ہے لیٹسٹ وائف ہے وہ یزید کی ویڈو ہے پہلی یزید کا جو بیٹا تھا خالد وہ مروان کو کی گورنمنٹ میں انٹرفیئر کرنا شروع کیا ہوا بھائی اس کے بعد کی حکومت تھی آپ دیکھیں کہ دشمن کیسے لڑتا ہے ادھر انٹرفیئرنس جب اس کا شروع ہوا تو ایک کیس میں مروان نے یزید کے بیٹے خالد کو دربار میں منہ پہ تماشا مارا منہ پہ جب تماشا مارا تب تو یہ بگڑ گیا یہ چیز اپنے محل میں گیا گھر میں اس کی ماں یزید کی وائف پرانی وائف جس کی مروان کی وائف آپ کے لیٹسٹ بیوی ہے اس نے کہا بیٹا کیا ہوا تو کہا جو نئے لیڈی تھے نا انہوں نے منہ پہ مارا ہے مجھے اب دیکھیں اس کا جملہ ہے کہ نئے ابا نے مارا اردو میں ابا کہہ رہے تھے تاریخ میں کہا ابو نے عربی میں ابو کہا اب میں آپ کو اس لیے بامبے والوں کو اردو نہیں آتی تو انگریزی میں کہہ رہا نئے ڈیڈی نے مارا ہے تو یہ مروان کی وائف خالد کی ماں یہ تو ریئل ہے یہ تو اس کا باپ تو نہیں تھا وہ تو اسی چیز کا باپ تھا اس نے ہنگامہ مچا اس نے کہا اچھا یہ بوڑھے نے تیر کو مارا اب میں اس کا کام کرتی ہوں اس نے اپنے کنیزوں سے کہا کہ رات اب دیکھیں ظالم کا حشر کیا ہوتا ہے پہلا حشر مروان آیا گھر میں یہ مروان وہ ظالم ہے کہ جو رسول اللہ کی نقل اتارتا تھا میں نے تیسری مسجد یا چوتھی مسجد سے میں نے کہا تھا یہ پورا ایکٹنگ کرتا تھا رسول کی اگر جب مدینے میں رسول اللہ آگے جاتے تھے یہ پیچھے سے یہ ملون جو ہے نقل اتارتا تھا تو رسول نے کہا تھا کہ یہاں ہم مدینہ چھوڑ کے چلے تھا اس کو نکال دیا تھا ٹیک آؤٹ کر دیا تھا لیکن اس تیسرے خلیفہ کے دور میں یہ آیا ملون تو اس وقت رسول اللہ نے جملہ کہا تھا کہ یہ چھپلک ہے لیزرڈ ہے یہ اس کا باپ دونوں لیزرڈ ہے کا اسی لیے مروان کوئی معمولی نہیں اتنا بڑا ظالم تھا اتنا بڑا ظالم کہ زیارہ کے عاشورا میں اس کی نسل پہ لعنت ہے قیامت تک نسل پہ لعنت یہ کوئی معمولی دشمن نہیں تھا یہ پیدا دشمنی میں ہوا اہل بیت سے مولا سے رسول سے اتنی دشمنی کرتا تھا معلوم یہ صرف فتح مکہ کے بعد یہ مسلمان ہوا تھا جب اس کی بیوی نے کہا اچھا خالد نے کہا بیٹا تو جھاڑ میں اس کا کام کرتی ہوں اس لیے کہ نئی نئی شادی ہوئی تو کوئی محبت محبت تھا تو چکر ہی نہیں تھا یہ بوڑھا تھا مروان مرز 65-70 ایئر یہ سب مطلب ٹھیک یہ بھی وائرس جو بھی یہ مروان آیا محل میں آیا پورا محل کا پورا کام کر کے جب اپنے گھر میں پہنچا تو مروان کی بیوی یزید کی وائف نے کیا کیا جب یہ بستر پہ جا کے لیٹا روایت میں ہے کہ بڑے بڑے پلوز اور بڑے سیریا میں سردی بہت ہوتی ہے بڑے بڑے بلینکٹس اور پلوز اس کے منہ پہ رکھنا شروع کیا اپنے بیڈ روم میں رکھ کے کنیزوں سے کہا کہ اس کو دبا دیں آپ جس کا وہ دیکھیں دبا دیں تو کچھ دیر کے بعد یہ مر گیا واسیر جہنم ہوا تو جب ہٹایا گیا بلینکٹ ہٹائے گئے تو مروان کی جگہ پہ مروان ایک لیزرڈ کی جگہ لیزرڈ بن کے کھڑا بیٹھا ہوا لیٹا ہوا عجیب عجیب عذاب الہی تھا اس کے اوپر جیسے باڈی لیزرڈ ٹائپ ہو گئی تھی اور وہ لیٹا ہوا ادھر مروان واسیر جہنم ہوا پھر اس کی باڈی بنا کر اس کو جو ہے دفن کیا گیا آج اس کی نشانی ہے خبر اس کا بیٹا عبد الملک ابن مروان پھر حاکم بن گیا یزید کے بعد مروان خالد خالد کے بعد مروان مروان کے بعد اس کا بیٹا عبد الملک ابن مروان عبد الملک ابن مروان چوتھے امام کا خاتم ہے یہ 95 ہجری میں چوتھے امام کی شہادت ہے عبد الملک ابن مروان امام کو زہر دیتا وہ امام کا خاتم ہے بھائی عبد الملک ابن مروان کی ہسٹری کیا ہے اس کا باپ اس کا بیٹا آپ دیکھیں کہ دنیا لالچ کیا ہے اس لیے میں کر رہا ہوں اس میں کئی میسیجز ہیں کم از کم میسیجز ہمارے سامنے عبد الملک ابن مروان کا عالم یہ تھا کہ حکومت ملنے سے پہلے وہ ہر وقت قرآن پڑھتا تھا 24 گھنٹے مسجد میں رہتا تھا اس کو مسجد کا کبوتر پیجن کہتے تھے مسجد کا یہ پیجن قرآن پڑھتا یا مسجدوں میں جس دن اس کو حکومت ملی خلافت ملی اس نے قرآن کو اٹھایا مزدور کا اور کہا سن قرآن کو اٹھایا سن آج سے تیرا میرا رشتہ ختم آج سے تم الگ میں الگ اس نے وقت حکومت ملی آپ دیکھا کہ کیسی کیسی ہتیا کون رسول کا وارث بنا پھر یہ جا کے اس میں تخت پہ کہے گا کہ میں سکسیسر آف پروفیٹ ہوں میں رسول کا وارث ہوں اب اس کا عمل یہ تھا, قرآن تو بازو رکھ کے کہتا ہے جب تک آپ سے تیرا میرا تعلق ختم, تم الگ میں الگ. اس میں تو بہت سے روایتیں میں نے صرف یہ پڑھی, شراب اور عجیب عجیب روایتیں. یہ نکل کے سیریا آیا, سیریا میں اپنے باپ کی جگہ کا خلیفہ بن گیا, رسول کا وارث بن گیا. اس نے کیا کیا, جب یہ بنا تو عبد الملک بن مروان نے جو پہلا اپوائنٹمنٹ کیا وہ حجاج بن یوسف الثقفی کا. آپ نے ہسٹری میں پڑھا ہوگا حجاج بن یوسف. حجاج بن یوسف اس ظالم کا نام ہے, اس ظالم کا نام ہے. آج اسلامک ہسٹری جو بچوں کو پڑھائی جاتی ہے, آئی ڈونٹ نو اباؤٹ انڈیا, لیکن پاکستان میں, پاکستان کے سلیبس کو میں نے دیکھا اور عرب میں میں نے دیکھا, آج آپ جو ہے جو اسٹوڈینٹس کو 10th کلاس تک جو اسٹوڈینٹس کو آپ اسلامک ہسٹری دیتے نا, اس میں حجاج بن یوسف کو انہوں نے ہیرو بنا کے پیش کیا. اسلامک ہسٹری میں حجاج بن یوسف ہیرو ہے, لیکن حجاج سے بڑا ظالم وہ کوئی. اب حجاج کی ایک ایک اسٹوری سناتا ہوں. حجاج اس ظالم کا نام ہے, یہ بسا بن کے آتا, اس کی 20 ایئرس کی حکومت تھی, یہ گورنر تھا بنی امیہ کا عبد الملک ابن مروان کا. اس نے پورے اپنے 20 ایئرس میں 1,50,000 شیعوں کو شہید کیا تھا, 150,000 شیعوں کو اسے مارا تھا. یہ وہ ظالم ہے کہ جب یہ گورنر بنا اور تو یہ مدینے پہ مدی ہوئی ہے, پورا مکہ مدینہ عراق کا گورنر تھا, مختار عراق میں. یہ اس نے مکہ پہنچ کے خانہ کعبہ کے اوپر آگ ڈالی, جو غلاف ہے نا, قبر ہے نا خانہ کعبہ کا, اس کو آگ سے جلایا تھا. آج بلیو نہیں ہوتا لوگوں کو, یقین نہیں آتا. آپ یہ سنی ہسٹری میں بھی ہے, شیعہ ہسٹری میں, خانہ کعبہ پہ 2 مرتبہ آگ ڈالی گئی, 2 مرتبہ اس بلڈنگ کے اوپر آگ لگائی گئی. ایک یزید کے زمانے میں, یزید کا جو کمانڈر تھا مسلم, اس نے کیا تھا واقعہ کربلا کے بعد. انہیں 63 ہجری کا ہے, اس نے کیا تھا یزید کا عالم. اس کے بعد عبد الملک ابن مروان حجاج بن یوسف نے خانہ کعبہ کے اوپر آگ ڈالی تھی, گھوڑوں کو, ہارسز کو مسجد نبوی میں باندھ دیا تھا, یعنی مسجد میں گھوڑوں کو باندھا, گھوڑوں نے گندگی کی, ممبر رسول کو توڑائی. حجاج اس ظالم کا نام ہے. اس کے بعد حجاج جو حیرت کرواتا تھا, یہ بڑا ظالم, اس کا ایک جملہ تھا, یہ کہتا تھا کہ اگر صبح سے شام تک کوئی علی والے کو میں نے ختم نہیں کیا یا علی والے کا خون نہیں دیکھا, بلڈ نہیں دیکھا, تو مجھے سیٹسفیکشن نہیں ہوتا. دیکھیے آپ بہت آرام سے سن رہے ہیں, ایئر کنڈیشن میں بیٹھ کے سننا بہت آسان ہے, ویری ایزی. لیکن امیجن کریں کہ آج آپ جیسے نا, آج اگر ہمارے پر خدا نہ خاصا تبدیل ہوا, ہم کیا کریں گے؟ ان شیعوں کی دیکھو, ان کے سیکریفائز دیکھو, ان کا قربانی دیکھو کہ وہ کیسا کر. آج کتنے آسانی سے ہم شیعہ ہیں, بہت آسانی سے ان کی قربانی, 1,50,000. اس کے بعد اس نے خانہ کعبہ کا جو غلاف تھا, جو کور تھا, اس کو پورا جلا دیا. لوگوں کو یقین نہیں آتا, 2 مرتبہ جلا. ایک مسلم میں نام لے رہا, میری مدد اسٹیپ ہو رہی ہے, ریسپانسبل ہوں میں اپنے الفاظ کا. میں نے آپ کو صاف کہہ دیا کہ 90 بک سے پڑھو, یہ جو واقعہ ہے نا حجاج کا, یہ تو ہر کتاب میں ملے گا, مطلب سنیوں کی کتابوں میں ملے گا. اس کا اور ظلم کیا تھا, جب مدینہ پہنچا تو اس نے سینئر جو صحابی رسول تھے, جس میں جابر ابن عبداللہ انصاری کا بھی نام ہے. جابر کون ہے؟ جسے آپ حدیث سے کتاب پڑھتے ہیں, حدیث کے ساتھ عربی جابر ہے. جابر پہلا زائر کربلا, امام حسین کی خبر کا پہلا زائر. وہ بھوکا تھا, رسول کے ساتھ نیزے کو گرم کر کے ان کے پیشانی پر ان کو نشان دیا تھا. یہ حجاج بن یوسف. حجاج بن یوسف ظالم ترین انسان کا نام ہے. آج سنی کتابوں میں اس کو ہیرو بنایا, لیکن ہم میں صرف اس لیے کہہ رہا ہوں کہ میری سیری بعد میں کوئی دیکھے, اسٹوڈینٹس کو, ہمارے یوتھ کو, ہمارے بچوں کو پتا چلنا چاہیے کہ کون ظالم تھا, کون مظلوم ہے. یہ لازم ہے کہ انفارمیشن ہم کو رہے کہ حجاج کوئی اسلام کا چاہنے والا نہیں تھا, اسلامک ہسٹری میں ہیرو ہے, لیکن ہمارے نزدیک سب سے بڑا ظالم یہ تھا. اب آپ اس کا سنیں, اس نے مدینے میں ایک ہنگامہ مچا دیا تھا, ہنگامہ مچا دیا تھا. اور یہ مروان, عبد الملک ابن مروان کا گورنر ہے, وہاں سے یہ نکل کے آیا بصرے, شیویل لوگوں نے نکل لیتا حجاج کو, ان کا گاڈ فادر بنا ہوا تھا شیویل ہمارے ساتھ, ان کا کہ مختار واپس آ گیا گوفا, مختار کا آپ کام کریں. حجاج نے مختار کو اپنے پاس بلا لیا, مختار دربار میں آئے. جب مختار دربار میں آئے تو حجاج نے کہا کہ مختار تم یہ اعلان کرتے ہو گوفے میں کہ تم قافلہ نے حسین سے بدلا لوں گا, تو مختار اچھا اور ایک بات سنیں, حجاج جیسا ظالم اس کے سامنے زبان نہیں کھول سکتے, کوئی بھی نہیں کھول سکتا. پتا ہے اس کی حجاج کے بارے میں یہ ہے کہ جب اس کے سامنے کوئی شیعہ کو بلاتا تھا تو وہ شیعہ گھر سے چلتے وقت اپنے کپڑے کے اندر کفن باندھ لیتا. کیوں باندھا تھا کفن؟ اس کو معلوم تھا کہ میں حجاج کے پاس جاؤں گا تو واپس نہیں آؤں, میرا کپڑا لے لیں گے تو کم از کم میرے جسم پہ کفن رہے گا. حجاج کے لیے مشہور تھا کہ جو اس دربار میں شیعہ نے علی کو بلاتا اس لیے کہ روز کھلا کھلا قتل کرتا. اس نے اعلان کر دیا تھا کہ میری حکومت میں کوئی شیعہ کو میں دیکھ رہے نہیں تھا. وہ کہتا ہے ابو ترابی کو, یعنی مولا کا لقب ہے ابو تراب, کہا ابو تراب کے چاہنے والوں کو میں دیکھنا نہیں چاہتا, میں جب تک ان کے خون کو نہ دیکھوں مجھے سیٹسفیکشن نہیں ملتا. تو اس نے مختار کو بلوایا. اب مختار کی کیا حالت ہوگی؟ لیکن ہونا چاہیے کہ مختار کو تب یہ کنفرم تھا کہ مجھے قتل ہونا ہے, مجھے مرنا ہے. دربار بھرا ہوا, حجاج ظالم تخت پہ, مختار سے حجاج کی پہلی ملاقات ہوتی, پہلی میٹنگ ہے, نزدیک سامنے مختار کھڑا ہوا ہے, ادھر حجاج بیٹھا ہوا ہے. حجاج نے کہا مختار تم کفر میں بولتے ہو کہ تم خاتینہ نے حسین سے بدلا دو گے؟ مختار کی تو زبان کھلنا نہیں چاہیے, ان کو تو جان بچانا ہے. لیکن اس کا یقین دیکھو, مختار کا اس کا بلیو دیکھو. مختار نے بڑا کہا حجاج میں بولتا نہیں ہوں, میں پیدا اس لیے ہوا ہوں. سمجھے؟ آپ جذبہ دیکھیں اس کا, یقین دیکھیں. یہ یقین مختار نے کہا میں بولتا نہیں ہوں صرف, میں پیدا اس لیے ہوا کہ خاتینہ نے حسین سے بدلا دوں. حجاج کو کوئی ایسا جواب دے؟ اس نے کہا اپنے غلام سے کہ اس کو فوراً ختم کرو. تو مختار نے پڑھ کے کہا حجاج تو مجھے ختم نہیں کر سکتا. یعنی اس کو ڈائریکٹ چیلنج کر رہے تھے. آج تک حجاج سے ایسی بات نہیں کیا, اس کے منہ پہ کہنے لگے حجاج تو میرا خاتل نہیں ہے. اس نے کہا تجھے کیا سمجھ میں تیرا خاتل ہے؟ تو کہا میرے مولا نے کہا ہے, میرے علی نے کہا ہے, رسول کہا ہے. میں اس وقت تک مر ہی نہیں سکتا جب تک میں تیرا خاتل نہ مر جاؤں, تجھے نہ مار دوں. حجاج پاگل ہو گیا, کریزی ایکدم. اس نے اپنے غلام سے کہا اس کو جلا دکھا کے فوراً اس کو ختم کرو. اب آپ دیکھیں گے اسباب, اللہ کسی کو ذلیل کرتا ہے تو کیسے کرتا ہے, ذلیل کرتا ہے تو کیسے کرتا ہے. جب اس نے کہا اس جلاتے کے تلوا لے کے جاؤ, اس کا سر میرے پیروں کے سامنے لا کے تھا, میں اس کو اس کے سر کو دیکھنا نہیں چاہتا. اور وہ جلات آتا ہے آگے آگے پیچھے ہوتا. یہ عجیب اس لیے آپ کو یقین نہیں آئے گا, اللہ بچاتا کرتا ہے. آگے پیچھے ہونے لگا تو حجاج نے کہا کیا ہوا؟ تو اس نے فرق یہ کہا کہ شیخ کہا ہے شیخ میری جو تلوار ہے جلد گرا, میری جو تلوار ہے وہ اس وقت گوڈاؤن میں ہے, گوڈاؤن کی چابی نہیں ملتی مجھے. تو مختار نے پکار کے کہا حجاج کیوں اپنے آپ کو ذلیل کرتا ہے, تو میرا خاطر نہیں ہے. حجاج اور اچھا مختار بھی اس کو ایکسائٹ کرتے جا رہے ہیں, اس کو چڑھاتے جا رہے ہیں, بابا تو نہیں کر سکتا. وہ کہتا ہے مجھے کرنا ہی کرنا ہے تجھے. اس کے بعد کیا ہوا؟ ایک اللہ پڑھے محمد اب اس کے نام پہ اتنی آہستہ پڑھیں گے. اس کے بعد اس نے جب جلاد آگے بڑھا, اب آپ دیکھیں موجودہ اللہ بچاتا کہتا ہے, اس لیے کہ رسول کی سند ہے, رسول کا سند ہے کہ تم خاتینہ نے حسین سے بتا دو. ہمارا علی نے کہا رسول کی تو ان رائٹنگ میں ہے. اس کے بعد حجاج نے کہا اپنے غلام غلام سے کہا, پہلے جلاد سے کہا تھا غلام سے کہا کہ تو جا کے اس کا سر خرم کر, میرے سمیر پیروں کے سامنے لا کے سر. اسی بات کیا وہ چلتا ہے, اب اللہ کا کرنا چلتا چلتا ہے کارپیٹ میں اس کا پیر پھسلتا لگتا ہے, اس کارپیٹ پہ لگ کر اسی کی تلوار اس کے پیٹ سے باہر نکل گئی. پھر مختار زور سے ہنسے, ہنس کے کہا حجاج تو میرا قاتل ہی نہیں, تو اپنا مزاق کیوں اڑاتا ہے؟ اب حجاج اور ایکسائٹیڈ ہو گیا, اس نے کہا مجھے ابھی مرنا ہے. اب پلٹ گیا, اب دیکھے اللہ کا معجزہ, پھر پلٹ گیا. اس نے جو اس کے پہلو میں تھا ساتھی اس سے کہا ابھی اس کا سر ختم کر. تو اس وقت حجاج نے پھر مختار نے کہا کہ مختار حجاج یہ میرا قاتل نہیں ہے. تو وہ آگے بڑھا کروا لے کے, وہ آگے بڑھا تو روایت کا جملہ ہے کہ اب جب آگے بڑھا تو تھوڑی دیر میں کارپیٹ پہ وہ گرا اور تڑپنے لگا. تو لوگوں نے اب جو غور سے دیکھا کہ ایک بچھو وہاں بچھو پڑا ہوا اور اس نے اس کو ڈنگ ماری اور اس کے پورے جسم میں زہر پھیل گیا. جب یہ تین انسیڈنٹ ہوئے تو اب حجاج پاگل ہو گیا, میں نے کریزی ہو گیا کہ مختار اور مختار بار بار دربار میں پکار کے کہتے جا رہے تھے کہ حجاج تو میرا خاتل ہی نہیں ہے, میرے علی نے کہا, میرے رسول نے کہا. اس کے بعد حجاج نے دوسرے غلام کو حکم دیا تو غلام نے ہاتھوں میں جوڑ کے کہا کہ حجاج میرے چھوٹے چھوٹے بچے ہیں, تمہیں مجھ پر رحم کر دے, میرے بچے ہیں. تو اب مختار نے کیا کہا سنے, مختار نے کہا کتنے لوگوں کو ٹرائی کرے گا, تو خود کیوں نہیں آ جاتا, تو آ جا معاملہ ہی ختم ہو جائے گا. جب اس کو ڈائریکٹ چیلنج کیا تھا اپنے لوگوں کو کیا مرواتا ہے, تو آ جا, اس لیے مختار کو معلوم ہے یہ آئے گا اس کے ساتھ بھی کوئی انسیڈنٹ ہوگا یہ ہمیشہ کے لیے واسطہ جہنم ہو جائے گا. کہا تو کیوں خود کیوں نہیں آ جاتا میرے پاس.
اس لیے کہ ٹائم کا ٹائم فیکٹر سب سے بڑا وہ تھا,
مختار نامے کا جو مین مقصد ہے نا, کل آپ سنیں گے اگر موقع ملا, عمر سعد, میں نے پہلی مجلس میں کہا تھا عمر سعد مختار کا ریئل برادر ان لا تھا, صحیح, اس لیے کہ مجلس خواتین بھی سن رہی ہیں, تو میری بہنوں کا وہ پیغام ہے کہ کس طرح ظالم اگر کوئی ظلم کرے تو ظالم کا ساتھ کبھی نہیں دینا. تو بہرحال وہ کل جب بات آئے گی تو میں بتاؤں گا کہ مختار کے جو برادر ان لا تھے, مختار کی جو صحیح بہن تھی وہ عمر سعد کی وائف تھی, اور مختار نے اس سے بھی بدلا گیا, عمر صاحب کو بھی مارا, گرملا کو بھی مارا, شمیر کو بھی واسیل جہنم کیا, سنان کو بھی, سب کو, اس لیے کہ یہ وہ ظالمین ہیں کہ جنہوں نے کربلا میں سیدانیوں کے سروں سے چادریں چھینی, یہ وہ ظالمین ہیں کہ جنہوں نے حسین کو ظلم سے شہید کیا. آج کی تاریخ ایک مصیبت کی تاریخ تھی, آج جب پہلی مرتبہ آپ نے پانی پیا ہوگا تو کربلا والوں کو ضرور یاد کیا ہوگا. سات محرم, یہ وہ مصیبت کی تاریخ ہے کہ حسین کے خیمے میں پانی بالکل نہیں ہے, چھوٹے چھوٹے بچے ایک خیمے سے دوسرے خیمے میں جا رہے ہیں. عزیزو کربلا اللہ ہم کو جارت نصیب کرے, کربلا میں آج بھی روزے میں امام حسین کے روزے میں ذاکرین بیٹھتے ہیں, روزہ خان ان کو کہتے ہیں, یہ لوگ بیٹھ کر امام حسین کے مصائب پڑھتے ہیں, اور لوگ جتنے عربی زائرین آتے ہیں سب بیٹھ کر سنتے ہیں, گریا کرتے ہیں. تو ایک روزہ خان سید تھا, اس نے روز روز بیٹھ کر امام حسین کی خبر کے پاس بیٹھ کے امام حسین کے مصائب پڑھتا تھا. ایک دن اس نے خواب میں امام حسین کو دیکھا کہ حسین نے آ کے کہا کہ ذاکر تو میری مصیبت کو بیان نہیں کرتا. تو ذاکر نے ہاتھوں جوڑ کے کہا مولا میں بیان کرتا ہوں کہ آپ نے علی اکبر کے سینے سے بچی نکالی, آپ نے خاصم کا پامال لاشا دیکھا, آپ نے میتیں اٹھائی, آپ نے عباس کی میت اٹھائی. تو حسین نے یہی کہا ذاکر تو میری مصیبت کا بیان نہیں کرتا. پھر اس نے کہا مولا میں بیان کرتا ہوں, تو ایک سٹیج ایسا آیا کہ اس نے ہاتھوں کو جوڑ کے کہا مولا آپ ارشاد فرمائیں کہ کون تھی آپ کی جو سب سے بڑی مصیبت تھی عاشور کو. تو امام حسین نے روتے ہوئے کہا ذاکر عاشورے کی دن جو سب سے بڑی مصیبت تھی وہ یہ تھی کہ جب میں خیمے میں آتا تھا تو چھوٹے چھوٹے بچے ہاتھوں میں خالی کوزے لے کر میرے سامنے آ کے کہتے تھے کہ آقا ہمیں ہم پیاسے ہیں. کہتے امام کہتے ہیں کہ میں تڑپ جاتا تھا ان بچوں کی جب پیاس دیکھتا تھا, کبھی سکینہ میرے سامنے آتی تھی اور آگے کہتی تھی بابا حلق سوکھا جا رہا ہے, بابا جان نکلتی جا رہی ہے, تھوڑا سا پانی کا انتظام کر دو. تو عزیزو آج کی تاریخ وہ مصیبت کی تاریخ ہے, اندازہ لگائیے کہ بڑے تو پھر بھی برداشت کرے, چھوٹے چھوٹے بچوں نے پیاس کو برداشت کیا, اور آج ہر دنیا کے ہر حصے میں ایک ہی شہید کا ماتم ہوتا ہے, وہ کربلا کے دولے کا ماتم ہے, وہ حسین حسین کے بھتیجے کا ماتم ہے, حسن کے یتیم کا ماتم ہے. یہ وہ شہزادہ ہے کہ 13 برس کا سیف تھا لیکن اتنی خواہش تھی جنگ کرنے کی, ہر شہید کو شہادت کے بعد اس کی لاش پامال ہوئی, لیکن خاصم وہ شہید ہے جو زندگی میں پامال ہو گیا. اس لیے کہ علی کو سننا آسان ہے, زندگی میں ایسا پامال ہوا کہ جب شہزادے کو اجازت ملی اور خاصم میدان کی طرف چلنے لگے تو ام فرما نے کہا بیٹا جنگ کرنا لیکن روز قیامت مجھے فاطمہ کو صورت بتانا ہے. اب جو گئے تو شہزادے نے ازرق کو بھی مارا, اس کے بیٹوں کو بھی مارا, اور اس کے بعد جب لڑ رہے تھے تو حسین نے خاصم کے چہرے پہ ایک ہلکا سا کور ڈال دیا تھا کپڑے کا, باریک سا کور. کیوں؟ خاصم بڑے خوبصورت تھے, بڑے حسین تھے, امام نے اس لیے ڈالا تھا کہ شہزادے کو کہیں نظر نہ لگ جائے. جب شہزادہ لڑ رہا تھا تو چہرے سے جب نقاب ہٹا تو دشمن نے پکار کے کہا یہ کتنا حسین ہے. ارے جو دشمن کی نگاہ میں حسین ہو وہ ماں کی نگاہ میں کیا ہوگا. عزیز و شہزادہ جب گھوڑے سے زمین پر آیا تو کربلا کا یہ واحد شہید ہے کہ جس نے مدد مانگی, علی اکبر نے سلام کیا تھا, عباس نے سلام کیا تھا, خاصم نے مدد مانگی, تو حسین عباس اور علی اکبر تلوار لے کر میدان میں چلے, اس طرف چلے جہاں سے آواز آ رہی تھی. خاصم اپنے دونوں ہاتھوں کو کربلا کی زمین پر ٹیک کر چچا کا انتظار کر رہا تھا, ادھر کے گھوڑے ادھر ہونے لگے, خاصم پکارنے لگے چچا میری مدد کو آئیے. جب حسین پہنچے تو دولہا کی لاش گھوڑوں سے پامال ہو چکی تھی, حسین نے ابا بچھائی, خاصم کے لاش کے ٹکڑے اٹھائے, ایک ایک ٹکڑے کو رکھا. جب یہ گچھی بنا کر خیمے میں آئے تو زینب نے کہا کہ بھیا خاصم کہاں ہے, حسین نے گچھی کو کھولا, بی پروردگار حسن کے یتیم کا واسطہ ان آوازوں پہ تو رحمت بنا دے فرما، ہمارے آنسوؤں کو قبول کر دے، ہماری اس مختصر سی مجلس کو قبول کر دے، ہم سب میں وہ جذبے کو پیدا کر، وہ توفیق دے، وہ سعادت دے جو جناب مختار کا تھا۔ پروردگار مظلوم کربلا کا واسطہ ہمارے گناہ کبیرہ اور صغیرہ کو معاف کر دے۔ پروردگار امام زمانہ کو سلامت رکھ، جو مشتاق خان عمرہ و زیارت ہیں تو عمرہ و زیارت نصیب ہو، شہزادِ قاسم کی بھوک اور پیاس کا واسطہ جو بے روزگار انہیں روزی دے دے، جو برسر روزگار ان کی روزی میں برکت عطا فرما۔ پروردگارہ امام کے چاہنے والے جو مخلوض ہیں ان کے خرد عطا فرما، امام کے چاہنے والوں کی جان مال عزت آبرو کی حفاظت فرما۔ دنیا بھر میں عزاداری جہاں جہاں ہو رہی ہے اور جتنے عزاخانے ہیں، پروردگار ان سب کو اپنے حفظ امان میں رکھ، دشمنان عزاداری کو ختم کر دے ہمیشہ کے لیے۔ پروردگار ہمارا خاتمہ ایمان پہ ہو، زمانے کے امام کو سلامت رکھ اور تعجیل فرما ظہور سرکار امام میں، ہم سب کو امام کے ناصروں میں شمار فرما۔ ایک دفعہ سورہ فاتحہ رسول اللہ فیملی کے تمام مروین کے لیے اور اپنے اپنے مروین کے لیے اور جناب مختار کے لیے بھی پڑھ دیں۔ بسم اللہ الرحمن الرحیم، یہ کنا دو یا نستعین بالصلاۃ والسلام علی سیدنا محمد۔